बिच्छू एपिसोड 20। वो पांच पांच की टोलियां मुख्तलिफ रास्तों से होती हुई ऊपर चोटी पर पहुंच रही थीं। अभी सिर्फ दो टोलियां चोटी पर पहुंची थीं। बकुजान सबसे पीछे था। कोई एक घंटे के अंदर सारे नौजवान बखैरियत व आफियत ऊपर पहुंच गए। जब बकुजान भी ऊपर पहुंच गया तो उसने एक एक नौजवान को बुलाकर नीचे से ऊपर आने का अहवाल पूछा, जिस पर जो बीती थी वो उसने कह सुनाई, मगर उनकी कहानियों में उसके मतलब की कोई कहानी न थी। कोहेवीरा के इस तरफ तो कुछ हाथ न लगा था। अब बकुजान अपने काफले को लेकर कोहेवीरा के उस तरफ उतरना चाहता था। इस मर्तबा उसने हिकमत अमली तब्दील कर दी। नीचे से ऊपर आते हुए उसने नौजवानों को पांच पांच की टोलियों में बांट दिया था, लेकिन अब उसने नौजवानों से कहा कि वो दो दो करके नीचे उतरेंगे और हर पार्टी के दरमियान पांच कदम का फासला रहेगा, ताकि किसी खतरनाक सूरत में इज्तिमाई तौर पर निमटा जा सके। बकुजान ने कोहेवीरान की पुरस्कार कहानियों के पेश नजर और हालिया अमवाद के हवाले से भी हर बात समझा दी थी और हर लम्हा मुस्तैद और चौकस रहने की ताकीद की थी। बकुजान की हिदायत के मुताबिक दो दो नौजवान पांच पांच कदम का फासला रखकर नीचे उतरने लगे। इस मर्तबा बकुजान सबसे आगे था। जब आखिरी दो नौजवान भी उतरने लगे और वो इतने नीचे पहुंच गए कि किसी नागहानी आफत के पेश नजर उनका बच निकलना मुमकिन ना हो, तो वो नागहानी आफत उन पर अचानक टूट पड़ी। देखते ही देखते तूफान ने बादो बारा ने उन्हें अपनी गिरफ्त में ले लिया। हवा और बारिश इस कदर तेज थी कि दरख्त उखड़ उखड़ कर नीचे जा रहे थे। ऐसी तूफानी हवा और वो भी ढलवानी रास्तों पर किसी का कदम जमा कर खड़े रहना मुमकिन न था। नौजवान लुढ़कने लगे। 10 मिनट के अंदर आंधी तूफान और बारिश ने वो तबाही मचाई कि एक नौजवान भी जिंदा सलामत न रह सका। वो लुढ़कते हुए अथाह गहराइयों में जा गिरे, कुछ दरख्तों के नीचे दबकर अपनी जान गंवा बैठे। बकुजान का कुछ पता न चला कि उस पर क्या बीती। जब तूफान थमा तो एक नौजवान जो दरख्तों के दरमियान तबा था उसने अपनी आंखें खोल दी। वो दरख्तों के दरमियान कुछ इस तरह फंसा था कि उसके जिस्म पर एक खराश भी नहीं आई थी। मौत उसको छूती हुई गुजर गई थी। वो दरख्त के एक चट्टान पर गिरे थे और वो नौजवान खला में होने की वजह से बच गया था। वो खला इतना बड़ा था कि वो नौजवान कोशिश करके उससे बाहर निकल सकता था। बिलाखिर वो अपनी कोशिशों से बाहर निकल आया। उसने सीधा खड़े होकर गहरा सांस लिया और वो नीचे ऊपर जहां तक देख सकता था उसने देखा। उसे दूर तक कुछ नजर न आया। उसके साथी शायद लुढ़कते हुए बहुत नीचे चले गए थे। वो जानता था कि ऐसे तूफान में एक भी जिंदा न बचा होगा। कोहेवीरा के बारे में उसने जो कुछ सुना था वो सब सच था। वाकई इधर आने वाला कभी लौटकर वापस नहीं जा सकता था। इस तूफान के दूर तक कोई आसार न थे। बस अचानक ही तेज हवा चलने लगी और वो मिनट सेकेंड्स में मौत की शक्ल इख्तियार कर गई थी। उस नौजवान ने सर उठाकर ऊपर देखा। कोहेवीरा की चोटी ज्यादा ऊपर न थी। उसने तय किया कि वो फौरन ऊपर पहुंचे। उसके बाद सोचे कि अब क्या करना है। वो नौजवान जल्दी जल्दी ऊपर चढ़ने लगा। वो बार बार पीछे मुड़कर भी देखता जाता था। उसे बार बार यह एहसास होता था जैसे कोई उसका ताकुब कर रहा है, लेकिन उसके ताकुब में कोई न था, या अगर कोई था तो उसे नजर नहीं आ रहा था। जब वो नौजवान चोटी पर पहुंच गया तो उसने बैठकर इत्मीनान का गहरा और ठंडा सांस लिया। वो यहां कुछ देर सस्ता कर नीचे उतरना चाहता था। अब तो नीचे ही जाना था। कोहेवीरा का यह हिस्सा महफूज था, वो आराम से जा सकता था। उसने सोचा थोड़ी देर यहां बैठकर नीचे उतरना शुरू करे, हो सकता है कि इतनी देर में कोई और साथी नजर आ जाए। फौरन ही उसने गर्दन घुमाकर कोहेवीरा के पुरस्कार हिस्से पर नजर डाली। उसे दूर तक तबाही के सिवा कुछ न दिखाई दिया। दरख्त जड़ों से उखड़े हुए एक दूसरे पर गिरे हुए थे और नीचे अंधेरे के सिवा कुछ न था। अब वो नौजवान गर्दन मोड़कर उठना ही चाहता था कि दो काले हाथ उसके गले में आए और फिर आनन फानन उसका गला उधड़ गया। उसकी चीख गले में घुटकर रह गई। अब वो तेजी से नीचे लुढ़कता जा रहा था। उसकी गर्दन में जैसे आग लग गई थी। थोड़ा सा नीचे जाकर वो एक गिरे हुए दरख्त में अटक गया। फिर उसे पत्थर होते देर न लगी। नहीं, वो बहुत जोर से चीखा। अचानक उसकी आंख खुल गई। اسے اپنی چیخ کی آواز اجنبی لگی۔ وہ اس سردی میں بھی پسینے میں نہایا ہوا تھا۔ تھوڑی دیر میں جب حواس بحال ہوئے تو اس نے خود کو اپنے کتب خانے میں پایا۔ تب اسے یاد آیا کہ وہ رات کو حساب کتاب لگاتا کتب خانے میں لگے ایک بستر پر ہی سو گیا تھا۔ اس نے جو خواب دیکھا تھا وہ بہت بھیانک تھا۔ اس خواب نے اس کے ہوش اڑا دیے تھے، اسی لیے وہ چیخ مارے بنا نہ رہ سکا تھا۔ بستی کے رمشناس سمار ملوک نے گھڑی پر نظر ڈالی، صبح ہونے والی تھی۔ سمار ملوک اپنے کتب خانے کی سیڑھیاں اتر کر اپنی خوابگاہ میں پہنچا۔ وہاں اس کی بیوی اطمینان سے سوئی ہوئی تھی۔ وہ وہاں سے نکل کر رشا ملوک کے کمرے کی طرف پڑا۔ اس نے بند دروازے پر مخصوص انداز میں دستک دی۔ دستک کی آواز سن کر رشا ملوک کسمسائی۔ وہ اپنے نرم بستر پر بڑے مزے کی نیند لے رہی تھی کہ اس مخصوص دستک نے اسے چونکا دیا۔ اس کی آنکھیں فوراً پوری کھل گئیں اور وہ ہٹ پڑا کر اٹھ بیٹھی۔ وہ بھاگتی ہوئی دروازے پر پہنچی۔ دروازہ کھلتے ہی اسے باپ کی صورت نظر آئی۔ باپ کو پریشان دیکھ کر وہ ایک دم گھبرا گئی۔ وہ اپنے باپ کو احترام دینا بھول گئی۔ گھبرا کر بولی، بابا خیر تو ہے؟ رشا ملوک پہلے باپ کو احترام دے پھر بات کر، سمار ملوک نے خشک لہجے میں کہا۔ اوہ بابا معاف کیجیے گا، آپ کو اس وقت اس حالت میں دیکھ کر میں پریشان سی ہو گئی، آپ کو احترام دینا بھی بھول گئی۔ یہ کہہ کر وہ گھٹنوں کے بل بیٹھی۔ اس نے سمار ملوک کا ہاتھ تھام کر چوما اور پھر کھڑی ہو گئی۔ تب سمار ملوک تیزی سے اس کے کمرے میں آیا اور سات کرسیوں میں سے ایک کرسی پر بیٹھ گیا۔ رشا ملوک، میں نے بہت برا خواب دیکھا ہے اور تو جانتی ہے کہ میں کتنے سچے خواب دیکھتا ہوں۔ ہاں بابا میں جانتی ہوں۔ رشا ملوک کی اچانک دل کی دھڑکن تیز ہو گئی۔ ساحل عمر کوہ ویرا کی مہم پر نکلا ہوا تھا۔ خدا نخواستہ بابا نے اس کے بارے میں تو کوئی خواب نہیں دیکھ لیا۔ بابا جلدی بتائیں، آپ نے کیا دیکھا ہے؟ اے رشا ملوک، میں نے دیکھا کہ وہ سب کے سب مارے گئے، بکوزان بچا نہ اس کے ساتھ گئے نوجوان بچے، انہیں موت کا طوفان لے اڑا، یہ دیکھا ہے میں نے۔ سمار ملوک نے افسردگی سے کہا، یہ تو آپ نے بہت برا دیکھا ہے، اب کیا ہوگا؟ رشا ملوک کو ساحل عمر کی طرف سے اطمینان ہو گیا۔ پہلے میرا خیال تھا کہ میں ساحل عمر کو اس وقت بھیجوں گا جب مجھے رائن کے ٹھکانے کا معلوم ہو جائے گا، لیکن اب مجھے اندازہ ہوا کہ یہ ہماری بستی کے لوگوں کے بس کی بات نہیں۔ ہمارے تین ہنر مند مارے گئے، 30 نوجوانوں کی جانیں تلف ہوئیں، اب مجھے تیرے مور کو اس مہم پر روانہ کرنا پڑے گا۔ اب وہی اسے ڈھونڈے گا اور وہی اس سوئے فتنے کو نیست و نابود کرے گا۔ میرا علم کہتا ہے کہ اسے اس بستی میں اسی کام کے لیے بھیجا گیا ہے، وہ اس بستی کا نجات دہندہ ہے۔ جا اسے اٹھا کر لا، وہ سو رہا ہوگا، اسے کہنا تجھے اس بستی کے رمشناس سمار ملوک نے طلب کیا ہے۔ سمار ملوک یہ کہہ کر بڑے اطمینان سے ٹانگیں پھیلا کر بیٹھ گیا۔ اچھا ٹھیک ہے بابا، میں جاتی ہوں، اسے بلا کر لاتی ہوں، آپ یہاں آرام سے بیٹھیں۔ رشا ملوک نے یہ بات اتنے آرام سے کہہ تو دی لیکن وہ اندر سے پریشان ہو گئی۔ وہ جانتی تھی کہ ساحل عمر کمرے میں نہیں ہے، وہ کوہ ویرا کی مہم پر گیا ہوا ہے، وہ اسے کہاں سے بلائے۔ بہرحال اس نے سوچا، اس کمرے سے تو باہر نکلے۔ وہ ایک دروازے سے باہر نکل کر ساحل عمر کے کمرے کی طرف چل دی۔ ساحل عمر کا کمرہ محل کے ایک گوشے میں تھا۔ وہ مینار سے نکل کر اس گنبد کی طرف بڑھ رہی تھی اور سوچ رہی تھی کہ اب کیا کرے۔ پھر ایک فکر نے اسے اور آن گھیرا۔ ساحل عمر ان 30 نوجوانوں کے ساتھ مہم پر نکلا تھا اور انہی جیسا بن کر گیا تھا۔ بابا نے ان نوجوانوں کو مرتے دیکھا ہے، کہیں ایسا تو نہیں؟ آگے وہ سوچ نہ سکی۔ اس کا کلیجہ ایک دم منہ کو آ گیا۔ کہیں اس کا مور ان نوجوانوں کے ساتھ طوفان کی نظر تو نہیں ہو گیا؟ اگر ایسا ہو گیا تو وہ کہیں کی نہیں رہے گی، زندہ ترکور ہو جائے گی۔ سر دست تو یہ مسئلہ تھا کہ وہ سمار ملوک کو کیا جواب دے، کیا وہ انہیں سچ سچ بتا دے کہ وہ ان کی خواہش سے پہلے ہی مہم پر جا چکا ہے۔ کہیں یہ جواب انہیں غضبناک نہ کر دے، کہیں وہ غصہ ہو جائیں کہ ان کی اجازت کے بغیر خطرناک کام کیوں کیا گیا۔ بازگر بیچارہ مفت میں لپیٹ میں آ جائے گا، بابا جانے اس کا کیا حشر کریں۔ پھر اس کے کمرے کی طرف بڑھتے ہی اچانک ایک ترکیب اس کے ذہن میں آ گئی اور وہ اس کے دروازے سے واپس پلٹ آئی۔ جب وہ اپنے کمرے میں داخل ہوئی تو اس بستی کا رمشناس سمار ملوک بے چینی سے کمرے میں ٹہل رہا تھا۔ اس نے ایک نظر اپنی بیٹی کے چہرے پر ڈالی اور پھر پوچھا، ہاں کیا ہوا، کہاں ہے ساحل عمر؟ بابا غضب ہو گیا، رشا ملوک نے گھبرا کر کہا۔ کیا ہوا؟ سمار ملوک نے پوچھا۔ میرا مور اپنے گنبد میں نہیں ہے، کیا تو نے اچھی طرح گنبد دیکھ لیا؟ हाँ बाबा, मैंने अच्छी तरह गुंबद देख लिया, वो वहां नहीं है, रशे मलूक ने बड़े यकीन से कहा। वो आखिर कहां जा सकता है, समर मलूक सोच में पड़ गया। मैं क्या कह सकती हूं बाबा, मेरी समझ में खुद कुछ नहीं आ रहा, यह बहुत बुरा हुआ। अच्छा तू परेशान मत हो, मैं बाबा साइक से मशवरा करता हूं। यह कहकर समर मलूक उसके कमरे से निकल गया और रशा मलूक कमरे के दरमियान परेशान खड़ी रह गई। रास्ते कठिन हो और मंजिल का दूर तक कहीं पता ना हो तो फिर यूं हो तो मंजिल फिर पलक झपकते ही सामने आ जाए तो बंदे पर खुशगवार हैरत की कैफियत तारी होना लाजमी अमर है। साहिल उमर का उस वक्त यही हाल था, उसका दिल खुशियों से बल्लियों उछल रहा था। सामने चबूतरे पर बर्फ का ढेर था और उस बर्फ में एक ताबूत नजर आ रहा था। उस ताबूत का ऊपर का कुछ हिस्सा शीशे का था। उस शीशे से एक शख्स की सूरत नजर आ रही थी, ये यकीनन राइन था। वो एक खबीस सूरत शख्स था, तोते जैसी नाक, भारी भवें गंजा सर, बंद आंखें अंदर को धंसी हुई, दहाना बाहर को निकला हुआ। उसके चेहरे के सहारे दाएं बाएं दो किताबें खड़ी हुई थीं। ये किताबें शहर की दोनों जिल्दें थीं। इस किताब ने कैसी कैसी कयामतें ढाई थीं। साहिल उमर ने चबूतरे पर चढ़कर उस बर्फ में दबे ताबूत का अच्छी तरह जायजा लिया। ये ताबूत 2-3 फीट बर्फ के अंदर था, बर्फ शफाफ थी। साहिल उमर ने अपने हाथ में दबे तेज धार के खंजर से बर्फ की नरमी का जायजा लेने के लिए बर्फ पर खंजर मारा। खंजर की नोक जैसे ही बर्फ से टकराई तो एकदम नीला सा शोला लपका। यह शोला वैसा ही था जैसे वेल्डिंग करते हुए सोल्डर से निकलता है। साथ ही उसके हाथ को झटका लगा, यह झटका बिजली के करंट जैसा था। साहिल उमर चबूतरे से गिरते गिरते बचा। साहिल उमर ने उस जगह गौर से देखा जहां उसने खंजर मारा था, वहां कोई असर न था, बर्फ पर खराश तक न पड़ी थी। उसे लगा ये बर्फ न हो क्रिस्टल हो। साहिल उमर ने खंजर जेब में डालकर डरते डरते अपनी एक उंगली से उस बर्फ को छुआ। उंगली बर्फ पर लगते ही शोला तो न लपका, लेकिन उसे एहसास हुआ जैसे जलते तवे पर उंगली रखती हो। वो दहकती बर्फ थी। अब वो पीछे हटाया और पीछे पलटकर सुतून का जायजा लेने लगा। उन सुतूनों का मकसद समझ न आया, ये आखिर चबूतरे के साथ क्यों बनाए गए थे। इन चारों सुतूनों में साहिल उमर ने खास बात महसूस की कि हर सुतून में एक ही जगह एक मुख्तलिफ रंग का चकोर पत्थर लगा था। यह पत्थर कुछ इस अंदाज से लगा हुआ था कि अगर चाकू की नोक से इस पत्थर को हिलाया जाए तो वह थोड़ी सी मेहनत के बाद निकल सकता था। साहिल उमर ने अहराम मिस्र के बारे में खासा पढ़ा था। वो जानता था कि जब कोई फिरौन मरता है तो उसकी मम्मी के साथ बहुत सा खजाना दफन कर दिया जाता है। साहिल उमर ने सोचा कि कहीं इन सुतूनों में खजाना ही तो भरा हुआ नहीं है, क्या हरज है अगर एक सुतून से पत्थर निकालकर देख लिया जाए। एक मरतबा फिर उसने मुख्तलिफ रंगों के उस चौकोर पत्थर का अच्छी तरह जायजा लिया और फिर अपनी कोट की जेब से खंजर निकाल लिया। उसी वक्त पीछे से दो काले हाथ उसकी तरफ बढ़े। ये वो हाथ थे जो किसी की गर्दन में हायल हो जाते तो फिर उसका नरखरा उधेड़ना चंद लम्हों की बात होती, उसी वक्त उसकी जिंदगी की शाम हो जाती, वो चल बसता। अब यही हाथ साहिल उमर की तरफ बढ़े थे। साहिल उमर अपने खंजर से पत्थर के उस चौकोर टुकड़े को ढीला करके निकालना चाहता था जो उस सुतून में नस्त था। उसका खंजर वाला हाथ पत्थर की तरफ बढ़ रहा था। वो इस बात से कतन बेखबर था कि उसकी मौत काले हाथों की सूरत में उसके पीछे खड़ी हुई है और कयामत के आने में बस चंद साआतों की देर है। वो काले हाथ जैसे ही उसकी गर्दन में हायल हुए, उसने उसकी गर्दन जकड़कर अपने नोकीले दांतों से उसका नरखरा उधेड़ना चाहा तो उसे एक झटका सा लगा, उसकी गिरफ्त एकदम ढीली हो गई, वो कयामत बेख्तियार पीछे हट गई। उस कयामत का हाथ चांदी के तावीज पर पड़ गया था जिसे अभी कुछ देर पहले साहिल उमर ने छूकर कपड़ों से बाहर निकाल लिया था। साहिल उमर को जैसे ही किसी गिरफ्त में आने का एहसास हुआ वो बहुत तेजी से पलटकर पीछे हटा। टॉर्च की रोशनी एकदम उसके चेहरे पर पड़ी। उसकी शक्ल देखकर साहिल उमर कांप गया। वो काले रंग की कोई चीज थी, 6 फीट कद, जिस्म पर रीच जैसे बाल, सुर्ख अंगारा आंखें, दो चमकते नोकीले दांत बाहर को निकले हुए। वो न इंसान था न जानवर, जाने वो क्या था। वो जो भी था इतना भयानक था कि अगर नरखरा उधेड़ने के बजाय वो वैसे ही किसी के सामने आ जाता तो उसे देखकर हार्ट फेल हो जाना यकीनी था। ایک لمحے کو ساحل عمر کی سمجھ میں نہ آیا کہ یہ کون ہے اور اچانک کہاں سے نمودار ہو گیا ہے۔ اپنے چہرے پر روشنی پڑتی دیکھ کر اس نے اپنے دہشتناک منہ پر ہاتھ پھیر کر روشنی ہٹانے کی کوشش کی۔ اس کے منہ سے غراہٹیں برآمد ہو رہی تھیں۔ پھر اس نے اپنا بھار سا منہ پھاڑ دیا۔ ساحل عمر کے پاس وقت کم تھا، وہ کسی لمحے اس پر حملہ کر سکتا تھا۔ ساحل عمر کے پاس محض ایک خنجر تھا، یہ چھوٹا سا خنجر بھلا اس کا کیا بگاڑ سکتا تھا۔ اسے اچانک تلوار یاد آئی کہ اگر وہ اس وقت اس کے ہاتھ میں ہوتی تو وہ بآسانی اس کا کام تمام کر دیتا۔ پھر ایک خیال بجلی کسی تیزی سے اس کے دماغ میں کوندا۔ اس خیال کے آتے ہی اس نے اپنے خنجر کی نوک تیزی سے چاندی کے تاویز پر رکھ دی۔ پھر اس نے جلدی جلدی خنجر کی نوک کو تاویز پر رگڑا۔ اسی وقت اسے یوں لگا جیسے کسی نے کہا ہو، اس خنجر کو اس کے پیٹ میں گھونپ دو۔ اسی وقت وہ افریز ساحل عمر کی طرف بڑھا، اس نے اپنے ہاتھ بڑھا کر اسے گرفت میں لینا چاہا۔ ساحل عمر اس کے ہاتھوں کی گرفت سے بچنے کے لیے نیچے جھکا اور پھر تیزی سے آگے بڑھ کر وہ خنجر اس کے پیٹ میں گھونپ دیا۔ خنجر گھونپتے ہی وہ کسی غبارے کی طرح پھٹ گیا۔ جس طرح ایک بڑے غبارے کو کسی سوئی کی نوک چبھو کر پھاڑ دیا جائے تو اس کی نتیجے میں جو آواز نکلتی ہے، بالکل ویسی ہی آواز خنجر گھونپتے ہی ہوئی اور پھر وہاں کچھ نہیں رہا۔ ساحل عمر نے ٹارچ کی روشنی میں اچھی طرح چبوترے پر دیکھ لیا، اب وہاں کچھ نہیں تھا، فرش پر کوئی نشان تک نہیں تھا۔ اس افریج سے نجات پا کر اس نے اطمینان کا ایک لمبا سانس لیا، اپنے گلے میں پڑے ہوئے تاویز کو ہلکی سی تھپکی دی۔ اب اسے اندازہ ہو گیا تھا کہ مشکل وقت میں اس تاویز کے ذریعے اس کی کس طرح مدد ہو جاتی ہے۔ فوراً ہی کوئی خیال اس کے دماغ میں آتا تھا جس پر عمل کر کے اس کے دماغ میں کوئی آواز گونجتی تھی اور اس طرح اس مصیبت سے نجات مل جاتی تھی۔ تاویز کے استعمال کا ایک طریقہ کار اس کے ہاتھ میں آ گیا تھا۔ اب وہ پھر ستون کی طرف متوجہ ہوا۔ ستون میں لگا یہ مختلف رنگ کا پتھر بار بار اسے اپنی طرف متوجہ کر رہا تھا۔ اس نے خنجر کی نوک پتھر کی دراز میں ڈالی، پھر کچھ سوچ کر اس نے خنجر اٹھا لیا۔ اس نے سوچا پتھر نکالنے کی وجہ سے وہ کسی نئی مصیبت میں نہ پھنس جائے۔ یہ ضروری نہیں کہ اس ستون میں خزانہ ہی بھرا ہو، فرض کرو اگر اس میں خزانہ بھی موجود ہے تو وہ اس کا کیا کرے گا؟ اس کا مسئلہ تو رائن تھا جو اس وقت برف میں دفن تھا۔ ایک مرتبہ پھر اس نے برف میں خنجر مارا، نتیجہ وہی برآمد ہوا۔ ایک نیلا شعلہ نکلا اور اس کے ہاتھ کو بجلی کا سا جھٹکا لگا۔ اسے اندازہ ہوا کہ یہ خنجر اس برف کا کچھ نہیں بگاڑ سکتا۔ برف کے اس تودے کو توڑنے کے لیے کچھ سوچنا پڑے گا، بستی واپس جا کر ان لوگوں سے مدد لینا ہوگی۔ ایک بڑا مسئلہ تو حل ہو ہی گیا تھا، اسے رائن کا مدفن معلوم ہو گیا تھا اور ابھی اس افریت کے جاگنے میں کئی ہفتے باقی تھے۔ پھر کسی قسم کی جلد بازی کا شکار ہو کر کوئی اقدام اٹھانے سے کہیں بہتر تھا کہ بستی واپس چلا جائے۔ پھر واپسی کا خیال اس کے دل میں جڑ پکڑتا گیا اور وہ فوراً ہی اس غار سے نکل آیا۔